بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتاگن، زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله يفجرونها تفجيرا، يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، طوق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی پھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جسے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتیانت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
یہ ریڈیو تہران کے ہندی سیوا ہے۔ شروتاؤں، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ ہے pastoday.ir/hi۔ شروتاؤں، آج بدھوار ہے، مہر کی 14، اکتوبر کی 6 اور سفر کی 29 تاریخ۔ شروتاؤں، پیغمبر اسلام کے پوتر حضرت امام علی رضا علیہ السلام کے شہادت دیوس کی پورو سندھیا ہے، ہم ہاردک سنویدنا ویکت کرتے ہیں۔ اس سمے کی سبھا میں سب سے پہلے آپ سماچار سنیں گے، جس کے بعد کارکرم راجنیتی تک چرچا پیش کیا جائے گا، اور پھر امام رضا علیہ السلام کے شہادت دیوس پر ہم ایک وشیش کارکرم آپ کو سنوائیں گے۔ سبھا کا انتم کارکرم ہوگا آج کل۔ تو یہ ہے اس سمے کی سبھا کے کارکرموں کی روپ ریکھا۔ اب سے کچھ دیر بعد آپ سنیں گے وشو سماچار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ لیجیے شروتاؤں، سنیے وشو سماچار۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے ودیش منتری نے کھیتر میں اسرائیل کی وناشکاری اپستھتی کی اور سے روس کو سچیت کیا ہے۔ ایران نے کہا ہے کہ بہت جلد پرمانو وارتا شروع ہو جائے گی۔ بھارت میں لکھیم پور کھیری گھٹنا کا معاملہ کافی طول پکڑ گیا ہے، کیندر سرکار اور راجیہ سرکار بیک فٹ پر دکھائی دے رہی ہیں۔ پاکستان میں آئی ایس آئی کے ڈائریکٹر سہیت کئی ادھیکاریوں کے عہدے بدلے گئے ہیں۔ اور اب آپ وستار سے سماچار سنیے۔ اسلامی گڑتنتری ایران کے ودیش منتری نے کہا ہے کہ روس سے آشا ہے کہ وہ سمبھاوت روپ سے سیماؤں کے پریورتن، آتنکوادیوں کی اپستھتی اور کھیتر میں اتگرہن کاری زیونی شاسن کی اور سے کھیتر کے حالات کو خراب کرنے سے سمبندھت اسرائیل کی حرکتوں اور کاروائیوں سے ہوشیار رہے گا۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار ایران کے ودیش منتری حسین امیر عبداللہیان نے، جو روسی ودیش منتری کے نمنترن پر ماسکو پہنچے ہیں، پترکاروں سے بات کرتے ہوئے اس سوال کے جواب میں کہ کوکیشیا کی استھتی کے بارے میں روس کے درشٹی کون اور ابھی تک روس نے اس سمبندھ میں اپنے درشٹی کون کا اعلان نہیں کیا ہے، اور کیا روس کے ودیش منتری سے ہونے والی ملاقات میں اس وشے پر وارتا کی جائے گی، کہا کہ بدھوار کو روس کے ودیش منتری سے ملاقات میں اس وشے پر وستار سے چرچا ہوگی۔ اسلامی گڑتنتر ایران کے سنسد ایران کی سنسد میں راشٹریہ سرکشا ایوم ودیش نیتی آیوگ کے پروکتا نے بتایا کہ آنے والے دنوں میں پشچمی دیشوں کے ساتھ پرمانو وارتا شروع ہو جائے گی۔ محمود عباس زادے مشکینی نے میڈیا سے بات چیت میں کہا کہ وارتا کچھ ہی دنوں کے بھیتر شروع ہو جائے گی۔ انہوں نے کہا کہ پشچمی دیشوں کی اور سے جو سندیش اور اشارے پراپت ہوئے ہیں، ان سے لگتا ہے کہ آنے والے دنوں میں وارتا شروع ہو جائے گی، البتہ وارتا شروع کرنے کے لیے ابھی تاریخ طے نہیں ہوئی ہے۔ پروکتا نے کہا کہ مول نیتیاں سروچ راشٹریہ سرکشا پریشد میں طے کی جاتی ہیں، جبکہ ان کے لیے یوجنا اور رڑنیتی تیار کرنے کا کام ودیش منترالے کی اور سے ہوتا ہے۔ ایران کے ودیش منترالے کے پروکتا نے کہا ہے کہ افغانستان کے سبھی پکشوں سے ہمارا سمپرک ہے، विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने तालिबान सरकार से ईरान के संबंधों के बारे में एक सवाल का जवाब देते हुए कहा कि तालिबान को मान्यता देने की बात अभी से करना जल्दबाजी है। ईरान से अफगानिस्तान के सभी पक्षों का संपर्क है। सबसे महत्वपूर्ण बात यह है कि इस देश में व्यापक सरकार का गठन हो जिसमें सभी पक्षों को प्रतिनिधित्व मिले। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि अफगानिस्तान का भविष्य इस देश की जनता की इच्छा के अनुसार निर्धारित होना चाहिए। उन्होंने कहा कि सभी पक्षों का प्रतिनिधित्व करने वाली सरकार के गठन से ही अफगानिस्तान में सुरक्षा और शांति आएगी। ये महत्वपूर्ण बात है जिसे अफगानिस्तान के सारे नेताओं को समझ लेना चाहिए। सईद खतीबजादे ने कहा कि अफगानिस्तान में हर तरह के आतंकवाद और चरमपंथ का अंत होना चाहिए और इस देश को सभी के लिए अच्छा मित्र साबित होना चाहिए। भारत में बहुचर्चित लखीमपुर खीरी प्रकरण जारी है और कांग्रेस के नेता राहुल गांधी और सोनिया गांधी हिंसा का निशाना बनने वाले दो किसान परिवारों से मिलने के लिए रवाना हुए हैं। राहुल गांधी का लखनऊ से सीतापुर और फिर वहां से लखीमपुर खीरी का सफर बार बार चर्चा में आया। बार बार ये प्रतीत हुआ कि योगी सरकार समझ नहीं पा रही है कि इस मामले को किस तरह हैंडल करना है। दोपहर बाद लखीमपुर जाने की इजाजत मिलने के बाद सब कुछ ठीक चल रहा था, लेकिन फिर गाड़ी पर ड्रामा शुरू हुआ। कांग्रेस नेता राहुल गांधी अपनी गाड़ी से लखीमपुर जाना चाहते थे, लेकिन पुलिस उन्हें अपनी गाड़ी से ले जाना चाहती थी। ऐसे में राहुल गांधी जमीन पर ही बैठ गए। लखनऊ एयरपोर्ट पर अफसरों से राहुल गांधी की बहस हुई। बहरहाल राहुल गांधी आखिरकार प्रियंका गांधी से मिलने पहले सीतापुर पहुंचे, जहां कांग्रेस कार्यकर्ताओं का हुजूम उसी समय से लगा हुआ था जब से प्रियंका गांधी को गिरफ्तार किया गया था। उत्तर प्रदेश की योगी आदित्यनाथ सरकार ने बुधवार को कांग्रेस नेताओं राहुल गांधी, प्रियंका गांधी और तीन अन्य को लखीमपुर हिंसा में मृतकों के परिवारों से मिलने के लिए लखीमपुर जाने की अनुमति दे दी थी। शीर्ष अधिकारियों के साथ एक उच्च स्तरीय बैठक के बाद ये निर्णय किया गया। अन्य राजनीतिक दलों के लिए भी 5-5 लोगों को लखीमपुर जाने की अनुमति दी गई है। इसी बीच किसान नेता राकेश टिकैत ने बयान दिया कि जिन्होंने किसानों को कुचला वो नेता नहीं हो सकते, वो खूंखार लोग हैं। FIR दर्ज हो गई पर अभी तक गिरफ्तारी नहीं हुई। सरकार के पास 7-8 दिन का समय है। इस बीच खबरें आ रही हैं कि लखीमपुर में किसानों पर गाड़ी चढ़ाकर उनकी हत्या किए जाने के मामले में आरोपी मंत्री अजय मिश्रा की मोदी सरकार से विदाई तय है। मीडिया में ये भी रिपोर्टें आ रही हैं कि थोड़ी ही देर में आशीष मिश्रा मोनू की गिरफ्तारी हो सकती है, जो अजय मिश्रा के बेटे हैं। पाकिस्तान के प्रधानमंत्री इमरान खान ने माइक्रोसॉफ्ट के संस्थापक अरबपति बिल गेट्स से अपील की है कि वह अफगान जनता की मदद करें। इमरान खान ने बिल एंड मिलिंडा गेट्स फाउंडेशन के ज्वाइंट चेयरमैन बिल गेट्स से फोन पर अपनी बातचीत में कहा कि जंग से पीड़ित देश अफगानिस्तान की आधी से ज्यादा आबादी गरीबी रेखा के नीचे जीवन गुजार रही है और उसे आर्थिक सहायता की भारी जरूरत है। इमरान खान और बिल गेट्स ने अफगानिस्तान में हेल्थ सिस्टम के बारे में चिंता जताई, जो पाकिस्तान के साथ पोलियो का शिकार दुनिया का दूसरा देश है। इमरान खान ने बिल गेट्स को बताया कि पोलियो उन्मूलन के लिए पाकिस्तान क्या प्रयास कर रहा है। अमेरिका के एक समाचार पत्र ने रिपोर्ट दी है कि अफगानिस्तान से भागने के समय तालिबान के हाथ जो अमरीकी हथियार लगे हैं उन्हें अब बेचा जा रहा है। न्यूयॉर्क टाइम्स ने लिखा कि अब अफगानिस्तान पर तालिबान का पूरा कब्जा है और अमरीकी हथियारों और सैन्य उपकरणों का एक बड़ा भाग खुले तौर पर हथियारों के दलालों के जरिए बेचा जा रहा है। न्यूयॉर्क टाइम्स ने दक्षिणी अफगानिस्तान के कंधार प्रांत में दलालों के हवाले से रिपोर्ट दी है कि हथियारों के दलालों ने अमरीकी हथियार और सैन्य उपकरण खरीदने के लिए अफगान सरकार के सैनिकों और तालिबान के लड़ाकों को पैसे दिए हैं। पाकिस्तान में सेना के जनसंपर्क विभाग से आई सूचना के अनुसार लेफ्टिनेंट जनरल नदीम अहमद अंजुम को इस देश की खुफिया एजेंसी ISI का नया डायरेक्टर नियुक्त किया गया है। लेफ्टिनेंट जनरल नदीम अहमद अंजुम लेफ्टिनेंट जनरल फैज हमीद की जगह लेंगे, जो लगभग 2.5 साल इस पद पर रहे और अब उन्हें पेशावर में 11वीं कोर का कमांडर नियुक्त किया गया है। पाकिस्तानी सेना में इसके अलावा भी कुछ महत्वपूर्ण बदलाव किए गए हैं। लेफ्टिनेंट जनरल आसिम मुनीर को क्वार्टर मास्टर जनरल नियुक्त किया गया है। इसी तरह लेफ्टिनेंट जनरल मोहम्मद आमिर को कोर कमांडर गुजरांवाला नियुक्त किया गया है। पर्यवेक्षक कहते हैं कि ISI का डायरेक्टर अपनी एजेंसी की हद तक बहुत ताकतवर माना जाता है। लेफ्टिनेंट जनरल फैज हमीद का दौर कई विवादों के लिए चर्चा में रहा। उन्होंने गत 5 सितंबर को अचानक काबुल का दौरा किया, जहां तालिबान ने सत्ता पर कब्जा किया था। इस दौरे की तस्वीरें मीडिया में भी आईं और कथित रूप से उन्होंने अनौपचारिक रूप से मीडिया से भी बात की। लेफ्टिनेंट जनरल फैज हमीद पर कथित रूप से अदालतों पर अपना प्रभाव इस्तेमाल करने का भी आरोप लगता रहा है। मुस्लिम लीग एन की नेता मरियम नवाज ने भी इस तरह के आरोप लगाए। जनरल फैज हमीद पर विपक्षी दलों के सेनेट में अविश्वास आंदोलन को भी नाकाम बनाने का आरोप लगा। ईरान के उप विदेश मंत्री ने कहा है कि क्षेत्रीय शांति के लिए परस्पर सहयोग, आर्थिक संबंधों को विस्तृत करना तथा व्यापार में मौजूद रुकावटों को दूर करना उनके पाकिस्तान दौरे के महत्वपूर्ण विषयों में शामिल है। ईरान के उप विदेश मंत्री अली बाकरी कनी ने, जो पाकिस्तान के दौरे पर गए हैं, पाकिस्तान के विदेश मंत्री शाह महमूद कुरैशी और अन्य वरिष्ठ अधिकारियों से भेंटवार्ता की। इस मुलाकात में द्विपक्षीय संबंधों, क्षेत्रीय और अंतर्राष्ट्रीय मुद्दों के बारे में विचार विमर्श किया गया। इराक के स्वयं सेवी बल हश्दुशाबी ने पवित्र नगर नजफ में 7,000 सुरक्षा कर्मियों को तैनात करने का ऐलान किया है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के स्वर्गवास और हजरत इमाम हसन अलैहिस्सलाम की शहादत के अवसर पर पवित्र नगर नजफ और उसके आसपास 7,000 स्वयंसेवी बलों को तैनात किया गया है जो तीर्थयात्रियों की रक्षा करेंगे। सऊदी अरब के शिया बाहुल्य क्षेत्र अल कतीफ में कई वर्षों से जेल की कठिनाइयां सहन करने वाले युवा को सजाए मौत दे दी गई। सऊदी अरब के टेलीविजन चैनल 24 की रिपोर्ट के अनुसार सऊदी अरब के शिया बाहुल्य क्षेत्र अल कतीफ के रहने वाले युवा मुस्लिम बिन मोहम्मद अल मोहसिन को सजाए मौत दे दी गई। वो कई साल से जेल में बंद थे। मुस्लिम बिन मोहम्मद अल मोहसिन को शिया बाहुल्य क्षेत्र अल कतीफ के अवामी इलाके से 2015 में गिरफ्तार किया गया था। सऊदी अरब के गृह मंत्रालय ने इस नौजवान पर, जिसे राजनीतिक आधार पर जेल में मौत की सजा दे दी गई, हथियार रखने और हथियारबंद कार्यवाही करने का निराधार आरोप लगाया था। अमरीका के विदेश मंत्रालय ने 4 साल की खामोशी के बाद अब बताया है कि उसके पास कितने परमाणु बम मौजूद है। इसके साथ ही रूस, चीन, भारत, पाकिस्तान, फ्रांस, ब्रिटेन और उत्तरी कोरिया के परमाणु बमों की जानकारी भी सामने आई है। इससे पहले अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने परमाणु बमों की संख्या से जुड़ी सूचनाएं सार्वजनिक किए जाने पर रोक लगा दी थी। अमेरिकी विदेश मंत्रालय ने बताया कि 20 सितंबर 2020 को अमेरिका के पास 3,750 परमाणु बम मौजूद थे, यानी इसमें एक साल पहले की तुलना में 55 बमों की कमी हुई। बाइडेन प्रशासन परमाणु हथियारों की संख्या घटाने के विषय पर रूस से भी बातचीत की कोशिश कर रहा है। स्टॉकहोम इंटरनेशनल पीस स्टडीज सेंटर का मानना है कि अमेरिका के पास 5,550 परमाणु बम, रूस के पास 6,255 परमाणु बम, चीन के पास 350 परमाणु बम, ब्रिटेन के पास 225 और फ्रांस के पास 290 परमाणु बम है। संस्था का कहना है कि भारत, पाकिस्तान, इसराइल और उत्तरी कोरिया के पास कुल मिलाकर 460 परमाणु बम है। आसियान के सदस्य देशों ने इस विषय की समीक्षा शुरू कर दी है कि म्यांमार के सैनिक शासक को संगठन की बैठक के लिए आमंत्रित न किया जाए। म्यांमार के मामले में आसियान के विशेष दूत अरिवान यूसुफ ने कहा कि गत अप्रैल महीने में मंजूर की जाने वाली 5 सूत्रीय योजना पर अमल करने में म्यांमार की सैनिक सरकार की विफलता के बाद अब विचार किया जा रहा है कि म्यांमार के सैनिक शासक को बैठक की दावत न दी जाए। म्यांमार की सैनिक सरकार के सामने आसियान की ओर से 5 मांगें रखी गई थीं। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूँ। आज हम ईरान के विदेश मंत्री के रूप में हुसैन अमीर अब्दुल्लाहियान की पहली विदेश यात्रा और ब्रिटेन में जारी ईंधन के संकट जैसे विषयों की चर्चा करेंगे। ایران کے نئے ودیش منتری حسین امیر عبداللہیان نے اپنی پہلی ودیش یاترا کے روپ میں روس کا چین کیا ہے۔ پچھلے کئی ورشوں سے روس اور ایران کے بیچ کئی مہتوپورن کھیتروں میں ویاپک استر پر سہیوگ جاری ہے، خاص طور پر کھیتر میں آتنکواد کے خلاف لڑائی میں روس اور ایران نے مہتوپورن بھومیکا نبھائی ہے۔ ان دونوں دیشوں کے بیچ ویاپک سہیوگ سے نشچت روپ سے دونوں دیشوں کے سنیکت دشمنوں کو کافی پریشانی ہے، لیکن دشمنوں کی پرواہ نہیں کرتے ہوئے دونوں دیشوں کے بیچ دن پرتی دن سہیوگ بڑھتا جا رہا ہے اور اب یہ ایک ادھارنیہ استر تک پہنچ چکا ہے۔ پیش ہے ایک رپورٹ قائم رضوی کی زبانی۔
اسلامی گڑتنت ایران کے ودیش منتری کے روپ میں حسین امیر عبداللہیان نے پہلی اپنی روس یاترا کے دوران منگلوار کی شام ماسکو میں ایران کے راجدوت اور روس کے ودیش منترالے کے ادھیکاریوں کے ساتھ بھیٹ کی، تاکہ اپنے روسی سمکش سرگئی لاوروف کے ساتھ شیتری اور انتراشٹری پریورتنوں پر وستار سے چرچا کی جا سکے۔
اولا ما فردا در گفتگوهایی که داریم در این خصوص به تفصیل صحبت خواهیم کرد۔
کل جو وارتا ہونے جا رہی ہے اس میں اس بارے میں وستار سے چرچا کی جائے گی۔ سوبھاوک روپ سے روسی ادھیکاریوں سے ہمیں یہ اپیکشا ہے کہ وہ کھیتر میں ہر پرکار کے سمبھاوی سیما پریورتنوں، آتنکوادیوں کی اپستھتی اور زائونیوں کی گتیویدھیوں کے پرتی بہت ہی گمبھیرتا سے سچیت رہیں، جو کھیتر کی شانتی ایوم سرکشا کے ورودھ ہے۔ روس کی اس یاترا کے اترکت بھی ہم نے کوٹنیتک چینلوں اور لاوروف کے ساتھ ٹیلی فونی سمپرکوں میں اپنی سنیکت چنتاؤں سے ان کو اوگت کروا دیا ہے، جسے روس جانتا ہے۔ مجھ کو اس بات کا وشواس ہے کہ کل کی بیٹھک میں اچھے سمجھوتے ہوں گے۔ انشاءاللہ ہم اس راستے پر چلیں گے جو کھیتر میں استھرتا کو پیدا کرے۔ ودیش منتری عبداللہیان نے اپنے کاریکرم کی شروعات میں اپنے پرتندھی منڈل کے ساتھ روس میں ایرانی سنگٹھنوں کے پرمکھوں سے ملاقات کی۔ انہوں نے کہا کہ دونوں دیشوں کے نیتاؤں کی اچھا سبھی کھیتروں میں سمبندھوں کو وستت کرنے پر آدھارت ہے۔ روسی ادھیکاریوں کے لیے اسلامی گڑتنت ایران کا سندیش ان معاملوں میں گمبھیرتا دکھانا ہے۔
ارادے آقای پوتین برای
دونوں دیشوں کے اسٹریٹجک سمبندھوں اور ہر کھیتر میں سہیوگ کے وستار کے لیے ولادیمیر پوتین کا سنکلپ بہت ہی اٹل سنکلپ ہے، اور اس کو نشچت روپ میں ویوہارک بنانے پر انہوں نے آدھارت بنایا ہے۔ اس اچھے اور اچت درشٹیکوڑ کے جواب میں ایران کی 13ویں سرکار کے پاس بھی کچھ کاریکرم ہیں، تاکہ اس درشٹیکوڑ کو بہت ہی اچت ڈھنگ سے ویوہارک بنایا جا سکے۔ امیر عبداللہیان اور سرگئی لاوروف کے بیچ ہونے والی وارتا کا پرمکھ مدعا دکشنی قفقاز کے حالیہ پریورتن اور اس اسٹریٹجک کھیتر میں تناؤ بڑھانے کے ادیش سے کچھ سرکاروں کے مت بھید پھیلانے والے کام شامل ہیں۔ ماسکو سے IRIB کے لیے سید علی دارابی کی رپورٹ۔
برٹین میں دو ہفتوں سے زیادہ سمے سے ایندھن کا سنکٹ جاری ہے، اور اس کا کوئی سمادھان نکلنے کے بجائے دن بدن یہ سنکٹ گہراتا جا رہا ہے۔ برٹش سرکار اس سنکٹ کے سامنے پوری طرح سے وفل نظر آ رہی ہے۔ پہلے دعویٰ کیا جا رہا تھا کہ یہ سنکٹ تیل ٹینکروں کے ڈرائیوروں کی کمی کی وجہ سے اتپن ہوا ہے، لیکن اب جیسے جیسے وقت گزر رہا ہے اس کے اور بھی کئی پہلو سامنے آ رہے ہیں۔ پیش ہے ایک رپورٹ اختر عباس کی زبانی۔
برٹن میں ایندھن سنکٹ کو لگ بھگ 2 ہفتے کا سمے ہو گیا ہے، لیکن ابھی تک اس سنکٹ کا کوئی حل نہیں نکل سکا ہے۔ 200 سرکشا کرمیوں کو ایندھن سنکٹ کی کمی میں مدد کرنے کے لیے میدان میں اتارا گیا ہے، لیکن اس کے باوجود برٹن میں 8,000 پیٹرول پمپ میں سے زیادہ تر میں یا تو ایندھن نہیں ہے۔
سکتا ہے
یا وہاں پر لمبی لمبی گاڑیوں کی لائنیں ہیں. اس سنکٹ کی وجہ سے گاڑی رکھنے والوں کا بہت ادھک سمے برباد اور پیسے خرچ ہو رہے ہیں. وشیش کر ان لوگوں کو بہت زیادہ پریشانی کا سامنا جن کی آئے کا سادھن گاڑی ہے. پشچمی لندن میں پیٹرول پمپ پر لمبی لائن میں کھڑے ایک ڈرائیور نے کہا کہ اس کھیتر میں لگ بھگ 100 پیٹرول پمپ بند ہیں اور جہاں پر پیٹرول ہے وہاں لمبی لمبی لائنیں ہیں. اگر قسمت نے ساتھ دیا تو ہمیں پیٹرول مل جاتا ہے, وہ بھی صرف 35 پاؤنڈ کے پیٹرول بھرا سکتے ہیں. یہ روز کا ڈرامہ ہے, ہمارا زیادہ تر سمے اور آئے کا زیادہ حصہ اسی میں خرچ ہو رہا ہے. پیٹرول پمپوں کے بند ہونے کی وجہ سے لوگوں اور کاریالیوں کی گتی ودھیاں بھی پربھاوت ہو رہی ہیں. اس کی وجہ سے چیزوں کی کمی اور مہنگائی میں وردھی ہو گئی ہے. اب یہ سوال پیدا ہوتا ہے کہ برٹش سرکار اس سنکٹ کا انمان پہلے کیوں نہ لگا سکی اور اس کی روک تھام پہلے ہی کیوں نہ کر سکی. کئی گھنٹے سے پیٹرول کی لائن میں کھڑی ایک برٹش مہیلا کا کہنا ہے کہ ٹینکروں کے ڈرائیوروں کی وجہ سے یہ سنکٹ پیدا ہوا ہے, لیکن پتا نہیں اس چیز کا انمان کیوں نہیں لگایا گیا, یہ سلسلہ کب تک چلتا رہے گا. خوشی بات یہ کہ مجھے ایسا پیٹرول پمپ مل گیا جہاں پر ایندھن ہے. برٹش سرکار کے ادھیکاری لگاتار یہ اعلان کر رہے ہیں کہ ایندھن کی کوئی کمی نہیں ہے, جبکہ برٹن کے پیٹرول پمپوں کے سنگھ کا کہنا ہے کہ راجدھانی سہت دیش کے 20% پیٹرول پمپ میں ایندھن نہیں ہے. مشتبہ قاسم زادے, IRIB نیوز لندن.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. कार्यक्रम राजनैतिक चर्चा.
इसी के साथ राजनैतिक चर्चा समाप्त हुई. یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں. دوستو, تازہ اور وستر خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھنا نہ بھولیں. ویب سائٹ کا پتہ ہے parstoday.ir/hi. تو اب پرستت ہے شیعہ مسلمانوں کے 8ویں امام حضرت امام علی رضا علیہ السلام کی شہادت کی برسی پر ایک وشیش کاریکرم. اس کے بعد آپ سنیں گے انتم کاریکرم آج کل.
پریا شروتاؤ, امام علی رضا علیہ السلام کی شہادت کے دکھد اوسر پر وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں حاضر ہیں. اس دکھد اوسر پر آپ سب کی سیوا میں ہاردک سنویدنا پرستت کرتے ہیں. محمد مہدی کا سلام سویکار کیجیے. شوتاؤ, سفر مہینے کی انتیم تاریخ کو پیغمبر اسلام کے پوتر امام علی رضا علیہ السلام شہید ہوئے تھے. ایران کے مشہد نگر میں ان کا پوتر روضہ ہے. آج پورا ایران شوکاکل ہے. آج ان کا پورا روضہ ایرانی اور غیر ایرانی شردھالوؤں سے بھرا ہے. کچھ شردھالو پوتر روضے کے اندر پوتر قرآن کی تلاوت کر رہے ہیں, جبکہ کچھ دعا اور زیارت پڑھ رہی ہیں. امام رضا علیہ السلام کے روضے کے پربندھن ادھیکاریوں کا کہنا ہے کہ کورونا وائرس سے پہلے پرتی ورش 3 کروڑ ایرانی اور غیر ایرانی شردھالو امام علی رضا علیہ السلام کی زیارت کے لیے آتے تھے. غیر ایرانی شردھالوؤں میں سب سے ادھک سنکھیا عراقی شردھالوؤں کی ہوتی ہے, اور یہ سنکھیا اتنی ادھک ہے کہ امام رضا علیہ السلام کے ایک پرانگڑ کو عراقی و عرب شردھالوؤں کے لیے وشیش کر دیا گیا ہے. زیارت معصوموں سے سمپرک استھاپت کرنے کا ایک ماتر سادھن نہیں ہے، زیارت پریم و نشٹھا ظاہر کرنے کا ایک سادھن ہے۔ جو انسان زیارت کرتا ہے وہ گیان، تتو درشتا اور دوسرے سدگڑوں کی پراپتی کے لیے پرارتھنا کرتا ہے۔ اس لیے معصوموں کے پاون روزے سدیو آشرے استھل کی بھومکا نبھاتے رہے۔ امام علی رضا علیہ السلام فرماتے ہیں، ایشور اس انسان پر دیا و کرپا کرے جو ہمارے آدیشوں کو زندہ کرے۔ اس پر امام سے پوچھا گیا کہ کس طرح آپ کے آدیشوں کو زندہ کیا جائے گا، تو امام نے اس پرشن کے اتر میں فرمایا، جو ہمارے گیان کو حاصل کرے اور اس کے بعد لوگوں کو سکھائے، اس طرح اس نے ہمارے آدیش کو زندہ کیا۔ پریم، کرپا اور دیا امام رضا علیہ السلام کی ایک وشیشتا تھی۔ یہاں تک کہ جو لوگ مسلمان نہیں ہوتے تھے وہ بھی امام کی شرن اور ان کی سیوا میں آتے تھے۔ ایشوری دھرم اسلام کی ایک شکشا انسانوں کی سیوا اور ان کی ضرورتوں کو پورا کرنا ہے۔ اسی بات کو درشت میں رکھ کر پیغمبر اسلام اور ان کے پوتر پرجن ان لوگوں کی بھی ضرورتوں کو پورا کرتے تھے جو مسلمان نہیں ہوتے تھے۔ دوسرے شبدوں میں معصوموں کا یہ کار بھی ایشوری اپاسنا ہے، کیونکہ معصوم کا ہر کار اپاسنا ہوتا ہے اور معصوم وہ کار انجام ہی نہیں دیتا جو اپاسنا نہ ہو۔ امام رضا علیہ السلام واجب و انوار کاریوں کو انجام دینے کے بعد کسی کام کو دوسرے مومنوں کو خوش کرنے سے بہتر نہیں سمجھتے تھے۔ ایک استھان پر امام علی رضا علیہ السلام فرماتے ہیں، ایک دوسرے سے ملاقات کے لیے جاؤ تاکہ ایک دوسرے سے پریم کرو اور ایک دوسرے کے ساتھ ہاتھ ملاؤ اور ایک دوسرے سے غصے نہ ہو۔ امام رضا علیہ السلام ایک استھان پر فرماتے ہیں، ہر انسان کی شبہ اس کی بدھی ہے، گیان سے انسان کی بدھی بڑھتی ہے۔ اس آدھار پر انسان کو چاہیے وہ سوئم کو گیان کے آبھوشن سے سسجیت کرے۔ امام فرماتے ہیں، گیان مومن کی کھوئی ہوئی چیز ہے جو ولایت کے باغ میں کھو گئی ہے۔ اسی طرح حدیثوں میں سوال کرنے کو گیان کی کنجی بتایا گیا ہے اور کہا گیا ہے کہ گیان پراپت کرنے کی دشا میں چار لوگوں کو پرتیدان دیا جائے گا، ایک سوال کرنے والے کو، دوسرا اس کا جواب دینے والے کو، تیسرا سوال کا جواب سننے والے کو، اور چوتھا جو ان تینوں کو دوست رکھتا ہوگا۔ گیان پراپت کرنے کو حج اور جہاد سے بھی افضل بتایا گیا ہے اور حدیثوں میں یہ بھی بیان کیا گیا ہے کہ گیان پراپت کرنے والے کے لیے ورکش، ہوا، بادل، سمندر، سمندر کے اندر کی مچھلیاں، تارے، ونسپتیاں اور ہر وہ چیز ایشور سے مغفرت و چھما یاچنا کرتی ہے جس پر سورج کی روشنی پڑتی ہے۔ پیغمبر اسلام فرماتے ہیں کہ ودوان اپاسک سے شریشٹھ ہوتا ہے، جس طرح سے چودھویں کا چاند تاروں سے بہتر ہوتا ہے۔ ودوانوں کو پیغمبروں کا وارث و اترادھیکاری بتایا گیا ہے، کیونکہ پیغمبر دینار اور درہم وراثت میں نہیں چھوڑ کر جاتے، وہ گیان کو وراثت میں چھوڑ کر جاتے تھے، اور جس نے بھی پیغمبروں کی وراثت سے لابھ اٹھایا وہ لوگ پر لوگ دونوں میں بہت لابھانوت ہوا۔ یہاں ایک روچک بات یہ ہے کہ پیغمبر اسلام کی حدیث میں ہے کہ گیان پراپت کرنا ہر مسلمان مرد اور عورت پر انیوار ہے۔ اس سے یہ بات پوری طرح صاف ہے کہ مہیلاؤں پر بھی گیان پراپت کرنا انیوار ہے۔ دوسرے شبدوں میں ایشوری دھرم اسلام شکشت سماج دیکھنا چاہتا ہے، وہ سماج کے ہر ویکتی کو شکشت دیکھنا چاہتا ہے۔ آج بہت سے دیشوں، سنستھاؤں و سنگٹھنوں میں گیان پراپت کرنے کو مہیلا اور پروش کا ادھیکار بتایا گیا ہے، نہ کہ انیوار۔ ادھیکار اور انیوار میں انتر یہ ہے کہ انسان اپنے ادھیکار کو چھوڑ سکتا ہے اور ادھیکار چھوڑنے پر اس سے سوال جواب نہیں کیا جائے گا، جبکہ انیوار کار ایسا نہیں ہے۔ اگر دنیا کے مسلمان پیغمبر اسلام کی اس حدیث پر عمل کرتے تو آج کوئی بھی سماج ان پر شاسن نہیں کر سکتا تھا۔ دنیا کے بہت سے استھانوں پر مسلمانوں کے ساتھ جو ویوہار ہو رہا ہے وہ نہ ہوتا۔ اگر سارے مسلمان گیان پراپت کرتے تو آج مانو سماج کا سوروپ ہی کچھ اور ہوتا۔ آج مسلمان جن بہت سی سمسیاؤں کا سامنا کر رہے ہیں، ان میں سے بہت سی سمسیائیں استتو میں ہی نہ آتی۔ دوسرے شبدوں میں بہت سی سمسیائیں اجانتا کی اوپج ہیں۔ امام رضا علیہ السلام کی ایک اپادھی عالم آل محمد ہے، یعنی آل محمد کا گیانی۔ پیغمبر اسلام کے پوتر پرجنوں کی ایک وشیشتا یہ رہی ہے کہ وہ اپنے سمے کے سب سے بڑے گیانی ہوتے تھے۔ دوسرے شبدوں میں وہ سب کے سب پیغمبر اسلام کے اتراادھیکاری تھے، گیان کے پرجلدیپ تھے، گیان کے اتھا ساگر تھے۔ انہیں ہر چیز کا گیان تھا۔ جس نے بھی ان کے گیان سے لاب اٹھایا، اس نے لوک پرلوک میں اپنے جیون کو سفل بنا لیا۔ ان سے جب بھی سوال کیا گیا، کبھی بھی نہیں کہا کہ اس کا جواب مجھے نہیں پتا۔ گیان وہ پرکاش ہے جسے آنکھوں سے نہیں دیکھا جا سکتا، بلکہ اس کے پربھاؤں و نتیجوں کو دیکھا جا سکتا ہے۔ جس طرح سے بجلی کو آج تک کسی نے بھی اپنی آنکھ سے نہیں دیکھا کہ وہ کس رنگ کی ہوتی ہے، لیکن بجلی کے پرکاش اور دوسرے پربھاؤں کو جیون کے ہر چھیتر میں دیکھا جا سکتا ہے۔ اگر دھیان سے دیکھا ہوا سوچا جائے تو بجلی بھی گیان کی ہی اوپج ہے۔ گیان کے پرکاش سے اجانتا کے اندھیرے کو مٹایا جا سکتا ہے۔ امام رضا علیہ السلام نے اپنے گیان کے پرکاش سے ہی سماج میں پھیلی گمراہیوں کو دور کرنے کا انتھک پریاس کیا تھا۔ امام رضا علیہ السلام پیغمبر اسلام کے حوالے سے ایک استھان پر فرماتے ہیں، جو گیان کے بنا فتویٰ دے اور دھارمک معاملوں میں وچار ویکت کرے تو اس پر زمین اور آسمان کے فرشتے لعنت بھیجتے ہیں۔ امام رضا علیہ السلام ونمرتا کو گیان کا ایک چن اور مون کو تتو درشتا کا ایک رتن بتاتے ہیں۔ اسی پرکار امام رضا علیہ السلام مون کو دوستی کا کارن اور ہر بھلائی کا مارگ درشک بتاتے ہیں۔ امام رضا علیہ السلام کے کال کو وبھن دھرموں کے مدھ سمپاد کا کال کہا جاتا ہے۔ مامون عباسی خلیفاؤں میں سب سے شکشت تھا۔ وہ امام رضا علیہ السلام کا مقابلہ کرنے کے لیے وبھن دھرموں کے ودوانوں کو بلا کر مناظرہ و شاسترارتھ کرواتا تھا۔ اس کارے سے مامون کا ایک لکش لوگوں میں امام رضا علیہ السلام کی جو چھوی تھی اسے وہ خراب کرنا چاہتا تھا، پر اس کے پریاسوں کا الٹا پریڑام نکلا۔ مامون کے کاریوں سے امام رضا علیہ السلام کی ہستی اور ادھک اسپشٹ ہو گئی، اور وبھن چھیتروا سماجوں کے لوگ امام رضا علیہ السلام کی سیوا میں حاضر ہو کر ان کے گیان کے اتھا ساگر سے اپنی پیاس بجھانے لگے۔ مامون نے امام رضا علیہ السلام سے مانگ کی کہ وہ اس کے لیے اسلام کا سارانش لکھ دیں۔ اس لیے امام رضا علیہ السلام نے اسلام کی مول شکشاؤں کو ایک کتاب کے روپ میں لکھا، جو رسالہ ذہبیہ کے نام سے مشہور ہے۔ امام رضا علیہ السلام کے صدقوں اور ان کے مہان استھان کے درشٹگت ان کا پاون روزہ کیول ایک درشن استھل نہیں ہے، بلکہ پاون روزے کے چاروں طرف وبھن وشیشتاؤں کے ساتھ وبھن بڑے بڑے پرانگڑ بھی ہیں۔ امام رضا علیہ السلام کے روزے کے ایک پرانگڑ میں ایک بڑا پستکالیہ ہے، اس پرکار سے کہ اس پستکالیہ کی گڑنا ایران کے بڑے پستکالیوں میں ہوتی ہے۔ اس پستکالیہ میں جن کتابوں اور دستاویزوں کو رکھا گیا ہے، ان میں سے کچھ کا سمبندھ 1200 سال پہلے سے ہے۔ یہ پستکالیہ شیخ توسی پرانگڑ کے اتر میں ہے۔ آٹھویں امام کا نام علی ہے۔ رضا ان کی سب سے پرسدھ اپادھی ہے۔ اس کا ایک کارن یہ بتایا جاتا ہے کہ امام رضا علیہ السلام آسمان میں ایشور کے پسندیدہ تھے، جبکہ زمین میں پیغمبر اسلام کے پسندیدہ تھے۔ امام رضا علیہ السلام نے 20 ورشوں تک لوگوں کے مارگ درشن کا ایشوریہ دائتو سنبھالا، یعنی ان کی امامت 20 سالوں تک تھی۔ समय के अत्याचारी शासक मामू ने जब देखा कि लोग इमाम रजा अलैहि सलाम से बहुत श्रद्धा रखते और प्रेम करते हैं, तो वो अपनी सरकार को लेकर भयभीत हो गया और ये सोचने लगा कि कहीं उसकी सरकार का अंत न हो जाए। दूसरे शब्दों में इमाम रजा अलैहि सलाम के पावन अस्तित्व को वो अपनी सरकार के लिए सबसे बड़ा खतरा समझने लगा और एक षड्यंत्र रचकर उसने इमाम रजा अलैहि सलाम को जहर देकर शहीद करवा दिया और उनके पार्थिव शरीर को मशहद में दफन कर दिया गया। श्रोताओ, यहाँ हम आपको ये बताते चलें कि ईरान के पवित्र नगर मशहद में इमाम रजा अलैहि सलाम का पवित्र रोजा है और प्राचीन समय से ये नगर दर्शनीय स्थल रहा है। मोरक्को के प्रसिद्ध पर्यटक इब्ने बतूता ने भी पवित्र नगर मशहद की यात्रा की है। जिन स्थानों को उसने देखा है उनमें से एक इमाम रजा अलैहि सलाम का पवित्र रोजा है। वो इस रोजे की विशेषताओं के बारे में लिखता है, इमाम रजा अलैहि सलाम के पवित्र रोजे में एक बड़ा गुंबद है और उस गुंबद के नीचे इमाम रजा अलैहि सलाम की पावन समाधि है और रोजे के किनारे एक मस्जिद और धार्मिक शिक्षा केंद्र है। बहरहाल, जब शिया इमाम रजा अलैहि सलाम की पावन समाधि की ज़ियारत करते हैं तो उन पर दुरूद और सलाम भेजते हैं। तो श्रोताओ, इमाम रजा अलैहि सलाम की शहादत के दुखद अवसर पर एक बार फिर आप सबकी सेवा में हार्दिक संवेदना प्रस्तुत करते हैं।
श्रोतागण, कार्यक्रम आजकल में आपका स्वागत है। स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार करें। आज के कार्यक्रम में हम आपको ये बताएंगे कि क्षेत्र में विदेशियों विशेषकर अमेरिका की उपस्थिति के परिणाम क्या रहे हैं। आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा।
दोस्तों, अमेरिका ने पश्चिम एशिया में सैनिक हस्तक्षेप के लिए 7,000 अरब यानी 7 ट्रिलियन डॉलर खर्च किया, परंतु उसका ये हस्तक्षेप क्षेत्र में अधिक अशांति और अस्थिरता का कारण बना। यही नहीं, स्वयं अमेरिका को विभिन्न प्रकार की चुनौतियों का सामना करना पड़ा। अफगानिस्तान, इराक और सीरिया में होने वाली घटनाओं और हमलों से पहले क्षेत्र में अमेरिका के लगभग 60 से 80 हजार सैनिक मौजूद थे। वर्ष 2019 में अमेरिका ने पश्चिम एशिया में 25.5 अरब डॉलर हथियार बेचा था। सवाल ये उठता है कि पश्चिम एशिया में अमेरिका के हित क्या हैं? वो पश्चिम एशिया में इतना अधिक हस्तक्षेप क्यों करता है?
उसका एक जवाब यह है कि एक समय में अमेरिका का सबसे महत्वपूर्ण और बुनियादी हित तेल था, परंतु वर्तमान समय में प्रतीत यह हो रहा है कि पश्चिम एशिया का तेल अमेरिका के लिए कोई विशेष महत्व नहीं रखता है और ऊर्जा जरूरतों की दृष्टि से वह स्वाधीन हो गया है। जबकि कुछ विशेषज्ञ बल देकर कहते हैं कि अभी भी अमेरिका को पश्चिम एशिया के तेल की जरूरत है। वर्ष 2001 में अमेरिका पश्चिम एशिया से प्रतिदिन लगभग 28 लाख बैरल तेल का आयात करता था, जबकि 2019 में प्रतिदिन लगभग 16 लाख बैरल तेल का आयात करता था।
अलबत्ता, अमेरिका में तेल की कीमत पश्चिम एशिया की स्थिति से प्रभावित होती है, परंतु उसका प्रभाव अधिक सीमित हो रहा है, क्योंकि पूरी दुनिया में जो तेल इस्तेमाल होता है उसका 21% भाग हुर्मुज स्ट्रेट से होकर गुजरता है और फारस की खाड़ी में जो भी घटना घटती है उसका प्रभाव तेल की अंतर्राष्ट्रीय मंडी पर पड़ता है। कुल मिलाकर 10 साल पहले की तुलना में अब अमेरिका को पश्चिम एशिया की ऊर्जा आवश्यकता की सुरक्षा व महत्व कम हो गया है, परंतु अमेरिका के लिए अब भी पश्चिम एशिया विशेष महत्व रखता है। दुनिया के तेल का 21% भाग आज भी हुर्मुज स्ट्रेट से होकर गुजरता है और पश्चिम एशिया में तेल का उत्पादन करने वाले देश दुनिया में कुल निर्यात होने वाले तेल के 1/3 भाग की आपूर्ति करते हैं।
ऊर्जा और तेल से हटकर देखें तो पश्चिम एशिया में इसराइल की सुरक्षा अमेरिका के लिए एक महत्वपूर्ण विषय है, क्योंकि अमेरिका के लिए पश्चिम एशिया में ज़ायोनी शासन सबसे भरोसेमंद घटक है। पश्चिम एशिया में अमेरिका का एक महत्वपूर्ण लक्ष्य क्षेत्र के देशों विशेषकर सऊदी अरब की रक्षा है, क्योंकि सऊदी अरब क्षेत्र में अमेरिका का वह घटक देश है जो वाशिंगटन की हां में हां मिलाने वाला और उसकी नीतियों को क्रियान्वित करने वाला मुख्य देश है। परंतु प्रतीत यह है कि इस संबंध में अमेरिकी नीति में कोई विशेष ठहराव व स्थिरता नहीं है। मिसाल के तौर पर वर्ष 2019 में जब सऊदी अरब के तेल प्रतिष्ठानों पर हमला हुआ तो सऊदी अरब में प्रतिदिन तेल का निर्यात 57 लाख बैरल प्रतिदिन कम हो गया। उस मौके पर अमेरिका के तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रंप ने कहा था कि यह हमला अमेरिका पर नहीं बल्कि सऊदी अरब पर हुआ था।
अमेरिका के तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रंप ने इसी प्रकार वर्ष 2019 में सीरिया से अमेरिकी सैनिकों के निकालने की बात कही थी। ट्रंप की इस बात का अमेरिकी कांग्रेस में दोनों पार्टियों ने विरोध किया था और उनका मानना था कि ट्रंप के इस फैसले का अर्थ क्षेत्र में अमेरिकी घटकों के साथ विश्वासघात करना है। अमेरिका के रिपब्लिकन सीनेटर रांड पॉल का मानना है कि अमेरिका की गलत नीतियां और सीमा से अधिक सीरिया संकट में अमेरिकी हस्तक्षेप पश्चिम एशिया में आतंकवादियों के अस्तित्व में आने और उनकी शरण स्थली में परिवर्तित होने का कारण बना है। वो सीरिया में आतंकवादी गुट दाइश के लिए अमेरिकी हथियारों को भेजे जाने को इस गुट की मजबूती का एक कारण बताते हुए कहते हैं कि दाइश सीरिया में हमारा घटक था। हम दमिश्क सरकार के वफादार सैनिकों के पीछे ढकेलने के लिए अर्ध सैनिकों को हथियार देते थे और हमने सीरिया में उन लोगों के लिए सुरक्षित ठिकाना बनाया था। मेरा मानना है कि सीरिया में हमारा हस्तक्षेप इराक में जारी स्थिति का कारण बना।
रोचक बात यह है कि सीरिया संकट वर्ष 2011 में आरंभ हुआ, जबकि इराक संकट 2003 से आरंभ हुआ था और वह भी अमेरिकी हमले का नतीजा था। बहुत से जानकार हलकों का मानना है कि सामूहिक विनाश के हथियार होने के बहाने अमेरिका ने इराक पर जो हमला किया था वह बहुत सी समस्याओं व कठिनाइयों का जनक था और आतंकवादी गुट की उपज अमेरिका के इसी हमले का परिणाम है। अमेरिका की पूर्व विदेश मंत्री हिलेरी क्लिंटन ने कहा था कि दाइश को हमने यानी अमेरिका ने बनाया है।
अमेरिकी रक्षा मंत्रालय पेंटागन में खुफिया विभाग के पूर्व प्रमुख माइकल टी फ्लेन ने भी अल जजीरा के साथ वार्ता में घोषणा की है कि दाइश में वृद्धि और उसकी मजबूती सीरिया में अमेरिका द्वारा विद्रोहियों के समर्थन का परिणाम है। ये वास्तविकताएं इस बात की सूचक हैं कि अमेरिका स्वयं का परिचय विश्व में शांति व सुरक्षा स्थापित कराने वाले देश के रूप में करता है, जबकि वास्तविकता बिल्कुल इसके विपरीत है और वो अपने क्रियाकलापों से विश्व में अशांति व अराजकता उत्पन्न करता है, जिसकी आड़ में वो अपने राजनीतिक हितों को साधने की चेष्टा करता है।
ईरान के इस्लामी क्रांति के सर्वोच्च नेता अयतुल्लाह उज़्मा सैयद अली खामेनेई से 3 साल पहले रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने तेहरान में मुलाकात की थी, जिसमें सर्वोच्च नेता ने पश्चिम एशिया में अमेरिका की विफलताओं की ओर संकेत करते हुए कहा था कि अरब देशों मिस्र और ट्यूनिशिया में जो स्थिति उत्पन्न हुई थी और उससे जो आघात पहुंचा था, अमेरिका उस स्थिति का लाभ सीरिया में उठाना चाह रहे थे ताकि जो क्षति उठानी पड़ी है उसकी भरपाई वे सीरिया की कानूनी सरकार को गिराकर उठा सके, परंतु इस समय उन्हें पूरी तरह पराजय का मुख देखना पड़ा है। इसी प्रकार ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता ने कहा था कि अमेरिका पर लगाम लगाई जा सकती है और यह कार्य संभव है। सर्वोच्च नेता ने कहा था कि अमेरिका मानवता के लिए एक खतरा है।
इसी प्रकार इस्लामी क्रांति के सर्वोच्च नेता ने तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान के साथ मुलाकात में भी इस बात पर बल दिया था और कहा था कि इस्लामी देशों के बीच एकता व एकजुटता क्षेत्रीय समस्याओं के समाधान की भूमिका है और इसी कारण विश्व साम्राज्य उनमें सर्वोपरि अमेरिका इस्लामी देशों के बीच निकट सहयोग और एक इस्लामी शक्ति के गठन से चिंतित हैं। बहरहाल कुल मिलाकर कहा जा सकता है कि क्षेत्र विशेषकर पश्चिम एशिया से अमेरिका का निष्कासन क्षेत्रीय समस्याओं के समाधान की भूमिका है, क्योंकि बहुत से जानकार हलकों का मानना है कि क्षेत्र की बहुत सी समस्याओं का कारण क्षेत्र में अमेरिकी उपस्थिति का परिणाम है। इन हलकों का मानना है कि अगर क्षेत्र में अमेरिका की उपस्थिति न होती तो पश्चिम एशिया में बहुत सी समस्याएं अस्तित्व में ही न आती।
अफगानिस्तान के हालात इस बात के सूचक हैं कि डेमोक्रेसी का आयात दूसरे देशों से नहीं किया जा सकता। दूसरे शब्दों में पश्चिम और अमेरिकी डेमोक्रेसी का कोई खरीदार नहीं है। अगर पश्चिम और अमेरिकी डेमोक्रेसी का कोई ग्राहक होता तो वहां पर तालिबान अपनी इच्छा की सरकार स्थापित न करता। अमेरिकी सैनिक जो आतंकवाद का मुकाबला करने और शांति व सुरक्षा स्थापित करने के बहाने आए थे अपने किसी भी लक्ष्य को हासिल न कर सके। यही नहीं, न केवल अफगानिस्तान में शांति व सुरक्षा स्थापित नहीं हुई बल्कि जब तक अमेरिकी व विदेशी सैनिक अफगानिस्तान में मौजूद थे हजारों अफगान नागरिक मारे गए। मारे जाने वालों में बच्चे और महिलाएं भी शामिल हैं।
यहाँ इस बात का उल्लेख जरूरी है कि जो देश या जो सरकारें अमेरिका पर भरोसा करती हैं उनका परिणाम जग जाहिर है। एक समय था जब इराक के पूर्व तानाशाह सद्दाम को पश्चिमी देशों और अमेरिका का समर्थन प्राप्त था, पर उन्हीं पश्चिमी देशों ने सद्दाम की तानाशाही सरकार का अंत कर दिया। इसी तरह ट्यूनीशिया और मिस्र जैसे कुछ देशों में अमेरिका और पश्चिम की समर्थक सरकारें थीं, परंतु इन देशों में आने वाली जनक्रांतियों ने वहां के शासकों को उखाड़ फेंका और अमेरिकी समर्थन इन शासकों को कोई लाभ न पहुंचा सका।
यही नहीं, अमेरिका और पश्चिम का सऊदी अरब और संयुक्त अरब इमारत जैसे देशों के बड़े मधुर व घनिष्ठ संबंध है, जबकि इन देशों में डेमोक्रेसी नाम की कोई चीज भी नहीं है। जबकि अमेरिका और पश्चिम स्वयं को डेमोक्रेसी का प्रतीक समझते हैं। इन देशों में जो सरकारें हैं उनके क्रियाकलापों पर अमेरिका और पश्चिमी देश कभी भी न तो आपत्ति करते हैं और न ही कभी वहां डेमोक्रेटिक स्थापित करने की बात करते हैं। अगर वास्तव में अमेरिका और पश्चिमी देश डेमोक्रेसी के दावे में सच्चे हैं तो सऊदी अरब और संयुक्त अरब इमारत जैसे देशों में डेमोक्रेसी की बात क्यों नहीं करते।
वास्तविकता यह है कि अमेरिका और पश्चिमी देशों को डेमोक्रेसी से कोई लेना देना नहीं है, उन्हें केवल अपने हितों से प्रेम है। रोचक बात यह है कि सऊदी अरब और संयुक्त अरब इमारात वे देश हैं जिन्होंने मानवाधिकार के हनन में किसी प्रकार के संकोच से काम नहीं लिया है। सऊदी अरब की अगुवाई में बने गठबंधन के पाश्विक हमलों में अब तक दसियों हजार यमनी मारे जा चुके हैं। सऊदी अरब और संयुक्त अरब इमारात न केवल गरीब देश यमन के आंतरिक मामलों में हस्तक्षेप कर रहे हैं बल्कि वर्ष 2015 से यमन के खिलाफ अपने पाश्विक हमलों को जारी रखे हुए हैं और मानवाधिकार की रक्षा का दम बनने वाले देश कभी भी इन हमलों की न तो भर्त्सना करते हैं और न ही यमनी लोगों विशेषकर महिलाओं और बच्चों की हत्या की निंदा करते हैं। यही नहीं, मानवाधिकार की रक्षा का दम भरने वाले देश यमन पर हमला करने वाले देश यानी सऊदी अरब और संयुक्त अरब इमारात को आधुनिकतम हथियारों से लैस भी करते हैं।
बहरहाल इस्लामी गणतंत्र ईरान ने अपने व्यवहार से दर्शा और सिद्ध कर दिया है कि अतिवाद और आतंकवाद से मुकाबले में उसने किसी प्रकार के प्रयास में न तो संकोच से काम लिया और न लेगा, और वह अफगानिस्तान सहित क्षेत्र के हर देश में शांति व सुरक्षा की स्थापना के लिए अनवरत प्रयास करता रहेगा। ईरान कभी भी युद्ध और हिंसा का समर्थक व पक्षधर नहीं रहा है और जब भी जरूरी हुआ उसने अतिवादी और अशांति उत्पन्न करने वाले तत्वों से मुकाबला किया। तो सारांश यह है कि क्षेत्र में अशांति, असुरक्षा और आतंकवाद की विस्तार का मूल कारण अमेरिका है, और जब तक पश्चिम एशिया में वह उपस्थित रहेगा तब तक इस क्षेत्र में शांति व सुरक्षा स्थापित नहीं हो सकती।
तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे थे। श्रोताओ, हमारी ये सभा आप हमारी वेबसाइट पर भी सुन सकते हैं, जो कि आर्काइव में मौजूद रहेगी। सभा के अंत में मुख्य समाचारों का सारांश एक बार और सुन लीजिए। ईरान के विदेश मंत्री ने क्षेत्र में इसराइल की विनाशकारी उपस्थिति की ओर से रूस को सचेत किया है। ईरान ने कहा है कि बहुत जल्द परमाणु वार्ता शुरू हो जाएगी। भारत में लखीमपुर खीरी घटना का मामला काफी तूल पकड़ गया है। केंद्र सरकार और राज्य सरकार बैकफुट पर दिखाई दे रही हैं। पाकिस्तान में आईएसआई के डायरेक्टर सहित कई अधिकारियों के ओहदे बदले गए हैं। श्रोताओं, कार्यक्रमों के बारे में आपके विचारों, सुझावों और प्रतिक्रियाओं की हमें प्रतीक्षा रहेगी, तो अपने विचार आप हमें ज़रूर भेजिए। हमारा ईमेल एड्रेस है hindi@wbs.irib.ir। दोस्तों, हमारी वेबसाइट है parstoday.ir/hi। इसके अलावा व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098-90350-65492। व्हाट्सएप के अलावा आप टेलीग्राम पर, इसी के साथ फेसबुक पर हमारी खबरें देख सकते हैं, जो अपडेट होती रहती हैं। इसके अलावा यूट्यूब चैनल हमारा आप विजिट कर सकते हैं, वहाँ हमारी वीडियोस आप देख सकते हैं। तो इसी के साथ ये सभा समाप्त होती है। अगली मुलाकात तक अहमद अब्बास और अन्य साथियों को अनुमति दीजिए। खुदा हाफिज़।